अल अस्कारुल मसनूना, नमाज के बाद अस्कार मसनूना। फ़र्ज नमाज से इस्लाम फेरने के बाद ऊंची आवाज़ में एक मरतबा अल्लाहु अकबर और आहिस्ता आवाज़ में तीन बार अस्तग़फिरुल्लाह कहना, इसके बाद अल्लाहुम्मा अंतस सलाम पढ़ना मसनून है। अन इब्ने अब्बास रदी अल्लाहु अन्हुमा काल, कुन्तु आरिफुन किदा सलाती रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, बित्तकबीर। हज़रत अब्दुल्ला बिन अब्बास फरमाते हैं कि मैं नबी अकरम की नमाज यानी फ़र्ज नमाज के अख्तिताम का अंदाज़ा आपकी अल्लाह अकबर कहने की आवाज़ से लगा लिया करता था। इसे बुखारी और मुस्लिम ने रिवायत किया। आम तौर पे जब आप नमाज कोई भी पढ़ते या किसी तरह से भी तो सलाम फेर लेते, उसके बाद आप ऊंची आवाज़ में अल्लाह अकबर कहते, थोड़ी सी आवाज़ से हो, और ये भी किस्म की इस बात की खबर है कि मैं अब नमाज से बाहर आ गया। अन सौबान रदी अल्लाह अन्हु काल, कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इज़न सरफा मिन सलातिही इस्तग़फ़र सलासन वक़ाला। आप इस अगले हिस्से को हाईलाइट कर सकते हैं, ये दुआ के लफ्ज़ हैं। अल्लाहुम्मा अंतस सलाम व मिनकस सलाम तबारकता या ज़ल जलाल वल इकराम। हज़रत सोबान फरमाते हैं कि रसूलुल्लाह जब अपनी नमाज से फारिग होते तो तीन बार अस्तग़फिरुल्लाह कहते और फिर फरमाते, या अल्लाह तू सलामती है, सलामती तुझी से हासिल हो सकती है, ऐ बुजुर्गी और बख्शिश के मालिक तेरी ज़ात बड़ी बाबरकत है। इसे मुस्लिम ने रिवायत किया। अल्फाज के अंदर सौती हुसन भी कितना ज़्यादा है ना, बिल्कुल ऐसे लगता है कि एक शेर का वज़न है, और तर्जमा भी कितना खूबसूरत है। तो ये तीन चीज़ें, सबसे पहले ऊंची आवाज़ से अल्लाह अकबर एक बार, फिर तीन बार अस्तग़फिरुल्लाह हल्की आवाज़ से, गुनाहों को सामने रखने का एहसास वैसे ही आवाज़ को हल्का कर देता है, और उसके बाद फिर ये दुआ पढ़ना अल्लाह के नबी से साबित है। चंद दूसरी मसनून दुआएँ ये हैं। अन मुआज़ इब्ने जबलिन रदी अल्लाहु अन्हु काल, أخذ بيدي رسول الله صلى الله عليه وسلم فقال فقال إني لأحبك يا معاذ। कितने खुशकिस्मत हैं हज़रत मास, अल्लाह के नबी उनका हाथ पकड़ के कह रहे हैं कि मास मुझे तुझसे मोहब्बत है। अल्लाह के नबी से मोहब्बत की दावत और बात तो सारे ही करते हैं, लेकिन अल्लाह के नबी जिससे मोहब्बत की बात करें तो वो शख्स वाकई काबिल रश्क है। फ़कुल्तु व अना अहब्बुका या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फ़क़ाला फ़ला तदा अन तकूल फ़ी दुबुरी कुल्ली सलातिन। क्या कहना है, ये दुआ के अल्फाज हैं, इसको हाईलाइट कर सकते हैं। रब्बी आइन्नी अला ज़िक्री का व शुक्री का व हुस्नि इबादतिक। हज़रत मास बिन जबल फरमाते हैं कि रसूलुल्लाह ने मेरा हाथ पकड़कर फरमाया, ए मास मुझे तुझसे मोहब्बत है। मैंने अर्ज़ किया, अल्लाह के रसूल मैं भी आपसे मोहब्बत करता हूँ। आपने इरशाद फरमाया, अच्छा तो फिर हर फ़र्ज़ नमाज के बाद ये कलेमात कहना न भूलना, ऐ मेरे परवरदिगार मुझे अपना ज़िक्र शुक्र और बेहतरीन इबादत करने की तौफीक अता फरमा। इसे अहमद अबू दाऊद और नसाई ने रिवायत किया। ऐसे लगता है कि जिनको नबी सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत है वही ये दुआ पढ़ेंगे, क्योंकि आपने कहा कि फिर तुम ये दुआ ज़रूर पढ़ना। और आप देखिए कि इस दुआ में अपने तीन चीज़ों पर अल्लाह की मदद तलब की है, ज़िक्र शुक्र और अच्छी इबादत। और मैंने इस दुआ को आजमाया है, अगर आपका कभी इबादत में दिल ना लगे ना, ऐसी उचट सी नमाजें, कभी ऐसा हो जाता है ना, नमाज में दिल नहीं लग रहा, बोझल है, कोई आपने और नेकी की तो उसमें खुशी नहीं, क्लास में आने में सुस्ती हो रही है, हाँ, تو شعور کے ساتھ اس دعا کو پڑھیں، ایک دم آپ کے دل کے اندر ایک امنگ آئے گی اور آپ سوچیں کہ نماز پڑھنے کے بعد یہ دعا پڑھنا کس چیز کا اقرار ہے کہ اللہ جو نماز پڑھی ہے وہ اس قابل نہیں تھی کہ آپ کے سامنے پیش کر سکتا، اب مجھے اچھی نماز پڑھنے کی توفیق دے. عن المغیرة بن شعبة رضی اللہ عنہ أن النبي صلى الله عليه وسلم كان يقول في دبر كل صلاة مكتوبة. آگے دعا کے الفاظ ہیں، لا إله إلا الله وحده لا شريك له له الملك وله الحمد وهو على كل شيء قدير اللهم لا مانيا لما آتيت ولا معطي لما منعت ولا ينفع ذا الجد منك الجد. حضرت مغیرہ بن شعبہ رضی اللہ عنہ سے روایت ہے کہ نبی اکرم ہر فرض نماز کے بعد یہ دعا پڑھتے تھے، اللہ کے سوا کوئی معبود نہیں، وہ اکیلا ہے، اس کا کوئی شریک نہیں، بادشاہی اسی کی ہے، حمد اسی کے لیے سزاوار ہے، یعنی حمد کے قابل وہی ہے، اور وہ ہر چیز پر قادر ہے. یا اللہ، اگر تو کسی کو اپنے فضل سے نوازنا چاہے تو کوئی تجھے روک نہیں سکتا، اور اگر کسی کو اپنی رحمت سے محروم کر دے تو کوئی اسے نواز نہیں سکتا، کسی دولت مند کی دولت اسے تیرے عذاب سے بچا نہیں سکتی. اسے بخاری اور مسلم نے روایت کیا. کتنی خوبصورت دعا ہے، بندے کے تقدیر پر عقیدے کی بہترین غمازی ہے اور خوش رہنے کا راز ہے. جو اللہ دینا چاہے کوئی چھین نہیں سکتا، جو اللہ نہ دینا چاہے کوئی دے نہیں سکتا. جو بندہ شعور کے ساتھ یہ دعائیں مانگ لے، کیا اس کو انسانوں سے کوئی امیدیں رہ جائیں گی؟ یا انسان اس کی امیدوں پہ پورے نہ اترے تو وہ ان سے ناراض ہوگا؟ کبھی بھی نہیں. اسی لیے شعور کے ساتھ مانگی ہوئی دعائیں بندے کے دل کو توحید سے بھر دیتی ہیں، اور سب سے کٹ کے ایک انسان پورے دل سے اللہ تعالیٰ کی طرف لگ جاتا ہے، اور اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. عن ابی ہریرۃ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم من سبح اللہ فی دبر کل صلاۃ ثلاث و ثلاثین و حمد اللہ ثلاثا و ثلاثین و کبر اللہ ثلاثا و ثلاثین فتلک تسعتم وتسعون وقال تمام المية لا إله إلا الله وحده لا شريك له له الملك وله الحمد وهو على كل شيء قدير غفرت خطاياه وإن كانت مثل زبد البحر. حضرت ابو ہریرہ کہتے ہیں کہ رسول اللہ نے فرمایا، جس نے نماز کے بعد 33 مرتبہ سبحان اللہ، 33 مرتبہ الحمدللہ اور 33 مرتبہ اللہ اکبر کہا، اس نے 99 یعنی 99 کی تعداد پوری کی. پھر سویں مرتبہ لا الہ الا اللہ وحدہ لا شریک له له الملک وله الحمد وهو على كل شيء قدیر کہا، جس کے سارے گناہ خواہ سمندر کے جھاگ کے برابر ہی کیوں نہ ہو معاف کر دیے جائیں گے. اسے مسلم نے روایت کیا. لیکن کیا کہیے شیطان کو کہ یہ عمل جو صرف 5 سے 6 منٹ کے اندر ہو سکتا ہے اس کو بھی مشکل کر دیتا ہے. کتنے لوگ ہیں جو واقعی ہر نمازوں کے جو فرض ہیں اس کے بعد یہ پورے شعور سے 100 دفعہ پڑھتے ہوں، یعنی 99 سے لے کے ایک آگے ملا لیں. आम तौर पे तो पढ़ते हैं, लेकिन ज़रा थोड़ी सी हालात इधर उधर हों, मसरूफ़ हों, तो फिर नहीं पढ़े जाते। और आप आजमा के देखें कि शैतान मुश्किल कर देगा, छटक जाएगी बात, को बीच में आ जाएगा, कोई सर पे खड़ा हुआ है, फ़ोन आ गया, ये हो गया, वो हो गया, और समंदर के झाग की तरह के गुनाह। कौन से गुनाह? सगीरा गुनाह। हाँ, अब आप सोचें कि फिर तो गुनाह करने की खुली छुट्टी है। ये भी तो एक सवाल आता है, क्योंकि अब मैं जब बच्चियों को पढ़ाती हूँ तो अब मुझे इन सवालों के ज़रा मेरे ज़हन में जवाब आने शुरू, क्योंकि वो इस तरह के सवाल बहुत पूछती हैं कि अच्छा फिर सारे माफ़ होंगे। सोचिए, मुझसे एक बच्ची ने इतना अजीब सवाल पूछा कि मैं मुझसे कभी किसी ने नहीं पूछा था। हमने वो हदीस पढ़ी कि वज़ू करते हुए गुनाह हाथों के झड़ जाते हैं और सारे जिस्म के गुनाह ख़त्म हो जाते हैं ना, आपने भी पढ़ी हुई है। मुंह कुली करते हैं तो मुंह के और हाथों के और चले जाते हैं। तो एक ने सवाल किया कि अच्छा अगर हम सिर्फ वुजू करें फिर बाद में नमाज ना भी पढ़ें, यानी उनका मतलब ये था कि गुनाह तो माफ़ हो गए। तो वैसे मुझे उसकी जहानत पे बड़ा खैरत हुई कि देखे उसने कितनी दूर की सोची है कि अब नमाज क्यों पढ़नी है, अब यही काफ़ी है। अल्लाह अकबर। अन उकबत इब्न आमिर रदी अल्लाह अन्हु काल अमरनी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन अकरा बिल मुअव्विज़ाति दुबुर कुल्ली सलातिन। हज़रत उकबा बिन आमिर फरमाते हैं कि मुझे रसूलुल्लाह ने हर नमाज के बाद मुअव्विज़ात पढ़ने का हुक्म दिया। इसे अहमद, अबू दाऊद, नसाई और बहकी ने रिवायत किया। मुअव्विज़ात का मानी है दो पना देने वाली चीज़ें। अव्वज़ युव्विज़ु तावीज़ से है ये लफ्ज़, तो इससे मुराद सूरत फलक और सूरत नास है। तो ये भी अल्लाह के नबी सल्लम नमाजों के बाद पढ़ते थे। अन काब इब्ने उजरत रदी अल्लाहु अन्हो अन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम काल मुअक्किबातुन ला यखीबु काइलुहुन्ना औ फाइलुहुन्ना सलासुन व सलासून तस्बीहतन व सलासुन व सलासून तहमीदतन व अरबउन व सलासून तकबीरतन फी दुबुरी कुल्ली सलातिन। हज़रत काब बिन उजरा से रिवायत है कि रसूलुल्लाह ने फरमाया, नमाज के बाद पढ़ी जाने वाली कुछ ऐसी दुआएं हैं जिन्हें पढ़ने वाला या इनका जिक्र करने वाला कभी भी सवाब से महरूम नहीं रहता। इनमें से एक ये है 33 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 33 मरतबा अल्लाह अकबर कहना। ये आखिरी लफ्ज़ ठीक कर लीजिए, हदीस में अरबा का लफ्ज़ है, 34 दफ़ा होगा, यानी 33 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 34 टाइम्स अल्लाह अकबर कहना। इसे मुस्लिम ने रिवायत किया। अन अब्दिल्लाह इब्ने ज़ुबैरिन रदी अल्लाह अन्हु काल कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इज़ा सल्लम मिन सलातिही यकूलु बिसौतिहिल आला। ये आगे से आप हाईलाइट कर सकते हैं, ये दुआ के अल्फाज हैं। ला इलाह इल्लल्लाह वहदहु ला शरीक लहु लहुल मुल्क व लहुल हम्द व हुवा अला कुल्ली शैइन कदीर। ला हौला व ला कुव्वता इल्ला बिल्लाह ला इलाहा इल्लल्लाहु व ला नअबुदु इल्ला इय्याह इल्ला इय्याहु लहुन नेमतु व लहुल फतलु व लहुस सनाउल हसन। ला इलाहा इल्लल्लाहु मुखलिसीन लहुद्दीन व लौ करिहल काफिरून। हज़रत अब्दुल्ला बिन ज़ुबैर कहते हैं, रसूलुल्लाह जब फ़र्ज़ नमाज से फ़ारिग होते तो बुलंद आवाज़ से ये कलिमात अदा करते, اللہ تعالیٰ کے سوا کوئی الہ نہیں، وہ وحدہ لا شریک ہے، بادشاہی اسی کی ہے، حمد اسی کو لائق ہے، وہ ہر چیز پر قادر ہے۔ اللہ کی توفیق کے بغیر نہ گناہ سے بچنے کی توفیق ہے، نہ نیکی کی قوت۔ اللہ کے سوا کوئی الہ نہیں، اس کے سوا ہم کسی کی بندگی نہیں کرتے، سب نعمتیں اس کی طرف سے ہیں، بزرگی اس کے لیے ہے، بہترین تعریف کا مالک وہی ہے، اس کے سوا کوئی الہ نہیں، ہم اپنا دین اسی کے لیے خالص کرتے ہیں۔ کافروں کو خواہ کتنا ہی ناگوار کیوں نہ ہو۔ اسے مسلم نے روایت کیا۔ بہت ہی خوبصورت الفاظ ہیں، اللہ تعالی ہمیں ان دعاؤں کو پڑھنے کی توفیق عطا فرمائے۔ عن ابی امامة رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم من قرأ آية الكرسي دبر كل صلاة مكتوبة لم يمنعه من دخول الجنة إلا أن يموت۔ ابو امامہ کہتے ہیں رسول اللہ نے فرمایا، جس نے ہر نماز کے بعد آیت الکرسی پڑھی، اسے موت کے سوا کوئی چیز جنت میں جانے سے نہیں روک سکتی۔ اسے نسائی، ابن حبان اور طبرانی نے روایت کیا ہے۔ لیکن اس کا یہ نہیں مطلب کہ پھر نیکیاں چھوڑ دیں، کیونکہ اس طرح کی روایتیں چھوٹے چھوٹے ذہنوں کو بہت سمجھ لیں کہ مصروف کر دیتی ہیں۔ وہ سوچتے ہیں کہ جب پڑھ چکے ہیں ہر نماز کے بعد آیت الکرسی تو اب جو مرضی کریں۔ تو اس کا جواب یہ ہے کہ جو صحیح نماز ہوتی ہے وہ تو خود ہی گناہوں اور برائیوں سے روک لیتی ہے۔ آپ کے نماز صحیح پڑھنے کی دلیل ہی ہے کہ اس کے بعد آپ کے دل سے گناہوں کی محبت کم ہو جائے۔ آخری دعا ہے اس موضوع کی۔ عن ابن سعید الخدری رضی اللہ عنہ قال کان اذا سلم النبی صلی اللہ علیہ وسلم من الصلاة قال ثلاث مرات۔ آگے دعا کے الفاظ ہے، سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين۔ حضرت ابو سعید خدری کہتے ہیں، نبی اکرم جب نماز سے سلام پھیرتے تو تین مرتبہ یہ کلمات ارشاد فرماتے، تیرا عزت والا رب ان تمام ایوب سے پاک ہے جو کافر بیان کرتے ہیں، سلامتی ہو رسولوں پر، اور حمد کے لائق صرف اللہ تعالیٰ رب العالمین کی ذات ہے۔ اسے ابو یعلا نے روایت کیا ہے۔ تب آپ دیکھیے کہ تقریباً 8 مختلف دعائیں ہم نے پڑھیں، تو جو نماز کے بعد یہ دعائیں پڑھ لے گا تو پھر اس کو اپنے طور پہ ہاتھ اٹھا کے یا اپنی ذاتی دعاؤں کی ضرورت نہیں رہے گی نا، کیونکہ آپ اگر ان دعاؤں کو دیکھیں تو اس میں اللہ تعالیٰ کی تعریف، ذکر، اذکار بھی ہیں، اور ساتھ ہی ساتھ انسان اپنے گناہوں کی معافی بھی مانگتا ہے۔ اور ان دعاؤں کو آپ ایک جگہ کٹھی لکھ کے اس جگہ پہ بھی لگا سکتے ہیں جہاں پہ آپ نماز پڑھتے ہیں۔ آپ فوراً کہیں گے جی کارڈز مل جاتے ہیں، جی دعاؤں میں، کتابوں میں موجود ہیں، لیکن جو چیز آپ کے اپنے ہاتھوں سے لکھی جاتی ہے اس کو بھی تو آپ سوچ سکتے ہیں نا، آپ کے لیے ایک صدقہ جاری ہے۔ تو آپ اس کو لکھیں اور اپنے گھروں میں خود اپنے ایسی جگہوں پہ لگائیں جہاں آپ کی یا دوسروں کی بھی نظر پڑتی ہے، پھر اس کو اچھے طریقے سے آپ بڑے پیمانے پہ انسان دوسروں تک بھی پہنچانے کا انتظام کر سکتا ہے۔ لیکن مسجدوں میں میں نے دیکھا، کچھ سعودی عرب ملک جو ہوتے ہیں خاص طور پہ، تو وہاں بڑا خوبصورت طریقے سے ایک بڑا سا وال ہینگ ہوتا ہے اور اس میں یہ ساری دعائیں لگی ہوتی ہیں اور سامنے والا قبلہ رخ پہ لگی ہوتی ہیں۔ جو ہی آپ سلام پھیرے آپ کی نگاہ چلی جاتی ہے، کیونکہ چیز سامنے ہوتی ہے نا تو نظر بھٹکتی نہیں اور توجہ بھی رہتی ہے۔ عموماً بہت ساری دعائیں جو ہم نہیں پڑھ سکتے اس کی وجہ کیا ہوتی ہے کہ ہم بھول جاتے ہیں، یا ایک پڑھی ہے کہ دوسری نہیں پڑھی، تو لکھی چیز ہوتی ہے تو اس کو دیکھ کر پھر یاد آ جاتا ہے۔ اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں ان کو پڑھنے کی توفیق عطا فرمائے۔ جی، ان کا سوال ہے کہ نماز کے بعد کی جو تسبیح سبحان اللہ، الحمد للہ اور اللہ اکبر 33 33 33 بار ہے، تو کیا سبحان اللہ سبحان اللہ سبحان اللہ کر کے ایک پڑھیں پھر دوسری پڑھیں پھر تیسری، یا یوں پڑھ لیں سبحان اللہ ہی الحمد للہ ہی اللہ اکبر، دونوں طرح پڑھ سکتے ہیں؟ اس میں انشاءاللہ کوئی بات نہیں، لیکن اگر حدیث کے لفظوں کو دیکھیں تو ترتیب یہی بنتی ہے کہ ایک دفعہ ایک پڑھ لیں 33 بار پھر دوسری پڑھیں، کیونکہ آپ اگر عربک ٹیکسٹ کو دیکھیں گے تو اس میں جو لفظ ہیں وہ کیا ہیں، میں آپ کو کھول کے دکھاتی ہوں۔ اللہ کے نبی نے فرمایا ثلاثون و ثلاثون تسبیحتن، تو افضل اور حدیث کے الفاظ کی روشنی میں تو 33 دفعہ ایک پڑھ کے پھر دوسرا، لیکن یہ تینوں جمع ہو کے بھی تو ایک کلمہ بن جاتا ہے نا. تو بہرحال سبحان ربک رب العزت عما یصفون و سلام علی المرسلین والحمد للہ رب العالمین.